नमस्कार। कार्यक्रम बदलिदो नेपालमा तपाईलाई स्वागत छ। म मिलन तिमिल सिन्हा। यो कार्यक्रम काठमाडौँमा उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो online.com र उज्यालोको मोबाइल एप्लिकेशनबाट एकसाथ प्रसारण भइरहेको छ। सर्वोच्च अदालतमा मुद्दाको सुनवाई नभएको एक हप्ता भइसक्यो। प्रधान न्यायाधीशको राजीनामा माग गर्दै न्यायाधीश इजलासमा बस्न र वकिलले बहस गर्न छाडेपछि सर्वोच्चमा मुद्दाका चाङ खप्टिएका छन्। अरूको झगडा मिलाउनु पर्ने न्यायाधीशहरू आपसी झगडामा व्यस्त छन्। न्यायालयमा देखिएको यो विवाद र व्यथिति अब कसरी पार होला? न्यायालयको स्वतन्त्रता र तटस्थतालाई कसरी जोगाउने? न्यायालय सुधारको लागि कसको भूमिका के हुन्छ? आज हामी यिनै विषयमा केन्द्रित रहेर कुरा गर्छौं। हामीसँग हुनुहुन्छ न्याय परिषदका पूर्व सचिव समेत रहनुभएका कानूनविद काशीराज दाहाल।
काशीराज दाहालज्यू, तपाईँलाई उज्यालोमा स्वागत छ।
धन्यवाद।
तपाईँ यसअघि न्याय परिषदको सचिवको रूपमा कार्यरत हुनुहुन्थ्यो र अहिले पनि तपाईँ कानूनविद हुनुहुन्छ र अदालत र न्यायालयलाई तपाईँले नजिकबाट निहालिरहनु भएको छ। अहिले इजलासमा बसेर झगडियालाई न्याय दिने न्यायमूर्तिहरू आफै मुद्दाको वादी र प्रतिवादी बनेका छन्, वकिलहरू आन्दोलनमा छन्, यो अवस्था किन आयो होला?
धन्यवाद। यहाँले बडो समसामयिक र सान्दर्भिक प्रश्न राख्नुभयो। विभिन्न मुलुकको सबै संवैधानिक अभ्यासलाई हामीले अध्ययन गर्यौँ भने के देख्छौँ भन्दा, जहाँ लोकतान्त्रिक पद्धतिको संस्थागत विकास भइसकेको अवस्था हुँदैन, संविधानवादलाई आत्मसात गर्ने संवैधानिक संस्कृतिको विकास भइसकेको हुँदैन, त्यो मुलुकमा संविधान जतिसुकै उत्कृष्ट लेखिए पनि त्यसलाई कार्यान्वयन गर्ने, त्यसलाई पालना गर्ने अभ्यास संस्कृति स्वच्छ नभएसम्म विकृतिहरू बढिरहन्छन्। आज पनि कतिपय मुलुकहरूको संविधान लोकतान्त्रिक छन्, त्यहाँ शक्ति पृथकीकरणका सिद्धान्तहरू, मानवाधिकारका कुराहरू, सुशासनका कुराहरू लेखिएका छन्, तर व्यवहारमा यी मुलुकहरू असफल भइरहेका छन्। किन असफल भयो भन्दाखेरि, यस्तो अभ्यासलाई चाहिँ छद्म लोकतन्त्र भन्ने गरिन्छ। किनभने लोकतान्त्रिक मूल्य मान्यतालाई आत्मसात नगर्ने, विधिको शासनलाई पालना नगर्ने, निश्चित व्यक्तिहरूको हितमा मात्रै काम गर्ने एउटा कर्पोरेसन जस्तो, जसलाई कर्पोक्रेसी भन्छ, त्यस्तो किसिमको कारणले मुलुकहरू द्वन्द्वमा छन्, केही असफल छन्, केही लोकतान्त्रिक व्यवस्था नै सङ्कटमा परेको विश्वको कतिपय मुलुकको इतिहास देखिन्छ।
संविधानको अधिकारको दुरुपयोग गर्दाखेरि विकृतिहरू, विसङ्गतिहरू, भ्रष्टाचार, अनियमितता आदि इत्यादिले गर्दाखेरि शासन प्रणालीहरू कमजोर हुने, शासन गर्ने वैधतै समाप्त हुने स्थितिहरू देखिएको सन्दर्भमा हामीले पनि समयमै यसलाई सोचेर सुधार गर्नुपर्नेमा त्यो गर्न सकेनौँ। कहिलेकाहीँ न्यायाधीशहरू विचलित भयो भने त्यो संवैधानिक व्यवस्था गतिशील हुन सक्दैन, गतिरोध उत्पन्न हुन्छ। न्यायाधीशहरूले त्यसको मर्म र भावना अनुसारको व्याख्या गरेर आफ्नो अडान राखिराखे भनेदेखि चाहिँ त्यो सजीव हुन सक्छ संवैधानिक व्यवस्था। त्यसैले न्यायपालिका नागरिक अधिकारको संरक्षणको निम्ति, संविधानको सर्वोच्चता, विधिको शासनलाई रक्षा गर्ने प्रयोजनको निम्ति आवश्यक छ भन्ने अन्तर्राष्ट्रिय मान्यता हो, विभिन्न मुलुकको अभ्यासबाट स्थापित सिद्धान्त हो। नेपालको सन्दर्भमा पनि 2007 साल पछिको प्रधान न्यायालयले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको, पञ्चायतकालको न्यायपालिकाले पनि कतिपय मुद्दाहरूमा महत्त्वपूर्ण निर्णय गरेर न्यायपालिकाको स्वतन्त्रतालाई कायम राख्यो। 47 सालको संविधान अन्तर्गतको न्यायपालिकाले पनि कतिपय जस्तो भ्रष्टाचार सहायक आयोग विरुद्धको मुद्दामा, राजाको प्रत्यक्ष शासनको समयमा पनि न्यायपालिकाको गरिमा बढाउन मद्दत गर्यो। र 2063 सालको अन्तरिम संविधानले व्यवस्था पनि बदलियो, अघि मैले उल्लेख गरेँ। तर हाम्रो प्रवृत्तिहरूमा किन चाहिँ सुधार हुन सकेन भने, सबै राजनीतिक शक्तिहरूले न्यायपालिकालाई आफ्नो अनुकूल बनाउन सकियो भने सत्तालाई अगाडि बढाउन सकिने रहेछ भन्ने कुराको विगतको संसद विघटनका विभिन्न मुद्दाहरूमा अदालतले गरेको फैसलाबाट कतिले आफूलाई पराजित भएको सम्झी न्यायपालिकामा पनि आफ्नो वर्चस्व कायम राख्नुपर्छ भन्ने सोचाइको कारणले अन्तरिम संविधान बनाउँदाखेरि न्याय परिषदको संरचनामा त्यहाँ न्यायाधीश नियुक्ति गर्न सजिलो होस्, राजनीतिक प्रभाव बढाउन सकियोस् भन्ने हिसाबले विगतमा भएको व्यवस्थामा प्रधान न्यायाधीश, वरिष्ठ न्यायाधीश र अर्को न्यायाधीश, तीन न्यायाधीशहरू र एउटा कानुनविद र एउटा कानुन मन्त्री न्याय मन्त्री हुने पाँचजनाको जुन संविधान न्याय परिषद थियो 47 सालको संविधान, त्यसमा पनि केही समस्याहरू थिए। तथापि त्यसले केही न केही न्यायाधीशहरूको चाहिँ बहुमत हुने कारणले धेरै विकृतिहरू छिर्न पाइरहेको सन्दर्भ थिएन। त्यो कारणले न्यायपालिकाभित्रको खास गरिकन सर्वोच्च अदालत र उच्च अदालतमा चाहिँ हाम्रो प्रभाव हुनुपर्छ भन्ने त्यो बेला राजनीतिक शक्तिहरू, राजनीतिक दलसँग सम्बद्ध भएका, कानुन व्यवस्थामा पनि रहेका, पार्टीसँग पनि नेताहरूसँग नजिक भएका व्यक्तिहरूले उनको कारणबाट पनि त्यो न्याय परिषदको संरचनामा राजनीतिक प्रभावका व्यक्तिहरू बढिरहने गरी व्यवस्था गरियो। यो कारणले राजनीतिको प्रवेश न्यायालयमा बढी मात्रामा प्रवेश गराउनमा यो अन्तरिम संविधान अन्तर्गत न्याय परिषदको संरचना आफै चाहिँ बढी दोषपूर्ण छ भन्ने अहिलेको अभ्यासबाट पनि देखिएछ। त्यसपछिको त्यो न्याय परिषदमा नियुक्ति भएका व्यक्तिहरू यहाँले हेर्नुभयो भने पार्टीसँग आबद्ध भएका र आफ्नो पार्टीको व्यक्तिहरूलाई कसरी सर्वोच्च अदालतमा पुर्याउन सकिन्छ, कसरी चाहिँ उच्च अदालत र पुनरावेदनमा पुर्याउन सकिन्छ भन्ने नै कारणबाट यतिसम्म न्यायपालिकाको अवस्था अहिले विवादमा आएको अवस्था हो भन्ने मलाई लाग्छ। त्यसैले तपाईँले जुन प्रश्न सोध्नुभयो, 63 सालको संविधानमा न्याय परिषदको संरचनामा जुन त्रुटि थियो त्यसले विकृतिहरू धेरै भित्राउन सहयोग गर्यो। दोस्रो कुरो, त्यसलाई निरन्तरता 2072 सालमा जारी भएको संविधान सभाले बनाएको नेपालको संविधानमा पनि त्यसैलाई राखियो, त्यही व्यवस्था राखियो। यो कारणले गर्दा राजनीतिक दलहरू, राजनीतिक शक्तिहरू, राजनीतिक नेतृत्वहरू आफ्नो सत्ता कायम राख्ने प्रयोजनको निम्ति, आफूले गरेका निर्णयहरूले मान्यता दिलाउने प्रयोजनको निम्ति कोर्ट प्याकिङ भन्छ, अदालतलाई पनि आफ्नो वशमा राख्नुपर्छ भन्ने कारणबाट त्यो सिद्धान्तले प्रभावित पारेर न्यायाधीश नियुक्तिमै चलखेल गर्ने प्रवृत्तिहरू जुन बढ्यो, यो कारणले न्यायपालिकामा यो किसिमका अवस्थाहरू आएका हुन्। हामीले सरकारमा बसेर गरेका निर्णयहरू न्यायपालिकाले बदर गर्दाखेरि सत्ताबाट बहिर्गमन हुनुपर्ने, विगतको संसद विघटनका सन्दर्भमा गरेका कतिपय फैसलाहरूले त्यो देखाएको हुनाले भन्ने जुन मनोविज्ञानले उहाँलाई त्यो प्रभावले यो न्याय परिषदको संरचनाको यसरी बन्न पुग्यो र नियुक्तिको प्रक्रियामा चलखेल हुने, आफ्नै फर्मका साथीहरूलाई नियुक्ति गर्ने, आफ्नै उसमा काम गरेका मान्छेलाई नियुक्ति गर्ने किसिमको जुन प्रक्रियाहरूले बढ्यो, निरन्तरता पायो, त्यसले अहिले न्यायपालिकामा यति धेरै प्रश्न उठेका, यति धेरै विवादमा पर्नुपर्ने कारणहरू चाहिँ मलाई लाग्छ यो संविधान अन्तरिम संविधानमा भएको व्यवस्था र दलहरूको चाहिँ नेतृत्वमा आएको जुन आफ्नो अनुकूलको न्यायपालिका बनाउनु पर्छ भन्ने सोचका कारणले विकृतिहरू चाहिँ भित्रिन पुग्या हो भन्ने मलाई लाग्छ।
एकदम प्रष्ट भन्नुभयो दाजु, तपाईँले स्पष्ट पारिसक्नुभयो 2063को अन्तरिम संविधानको व्यवस्था र 72 सालले पनि त्यही निरन्तरता पाएको, अर्थात् न्याय परिषदको संरचनाको कारणले अहिलेको अवस्था आयो, अर्थात् राजनीतिक पृष्ठभूमिका वकिल त्यसपछि बन्न थाले र दलहरूले अथवा नेताहरूले चाहिँ न्यायालयलाई आफू अनुकूल प्रयोग गर्ने, त्यो स्वार्थ अनुसार चाहिँ प्रयोग गर्न थाले भन्ने कुरा गर्नुभयो। अर्को कुरा, यो नेताहरूको कमजोरी समाएर कार्यकारी अङ्गमा भाग खोज्ने र पुग्ने महत्वाकांक्षा न्यायाधीशहरूमा पनि देखियो होइन त?
तपाईँले अर्को सान्दर्भिक प्रश्न के राख्नुभयो भन्दा, न्यायपालिकामा बस्ने व्यक्तिहरू, त्यो न्यायमूर्ति भनेर सम्बोधन गरिन्छ, त्यो व्यक्तिले त्यसका निश्चित आचरण हुन्छन्, त्यो संविधान कानुनले शपथ गराएर मात्रै पुग्दैन भनेर अन्तर्राष्ट्रिय जगतबाट पनि विभिन्न सम्मेलनहरूबाट न्यायाधीशहरूले पालना गर्नुपर्ने आचरणका नियमहरू स्थापित छन्। तपाईँलाई म दृष्टान्त रूपमा अमेरिकाको प्रधान न्यायाधीशलाई त्यहाँको कङ्ग्रेसको सम्बोधन, राष्ट्रपतिको सम्बोधनमा आमन्त्रण गरिन्छ, त्यहाँ प्रधान न्यायाधीश बस्ने कुर्सी छुट्टै हुन्छ, एक दिन प्रधान न्यायाधीशले त्यहाँ राष्ट्रपतिको सम्बोधनमा न्यायपालिकाको भवन निर्माण गर्नको निम्ति बजेट छुट्याइदिया छु भनेर चाहिँ बोल्दाखेरि प्रधान न्यायाधीशले यसो थपडी पड्काएछन् त्यहाँनिर, त्यो विषयलाई लिएर ठुलो विवाद उठ्यो। देशको प्रधान न्यायाधीशले यसरी प्रधानमन्त्रीले बोलेको कुरामा चाहिँ ताली बजाउनु यो स्वतन्त्र न्यायपालिकाको मर्यादा विपरीत हो भनेर प्रश्न उठेपछि त्यहाँ प्रधान न्यायाधीशहरूले कुनै भोज भतेरमा जाने, कुनै किसिमको चाहिँ कार्यकारिणी अथवा कुनै किसिमको प्रभाव नआओस् भनेर स्वतन्त्र रूपमा काम गर्ने भूमिका स्थापित भएको छ। अहिले पनि त्यो खुला इलासमा बाहेक उहाँहरूको बन्द कोठामा बसेर राजनीति व्यक्तिहरू अन्य प्रभाव पार्ने मुद्दाका सरोकारका व्यक्तिहरूसँग चाहिँ कहिले पनि संवाद छलफल गर्दैनन्। अमेरिकाको त्यति नागरिक अधिकार भएको लोकतान्त्रिक अभ्यास लामो भएको मुलुकमा भने हरेक लोकतान्त्रिक मुलुकहरूको संविधानमा कानुनमा व्यवस्था हुँदाहुँदै पनि आचरणका नियमहरू हुन्छन्। त्यसैले त्यो न्यायपालिकाको नेतृत्व जसले लिन्छ, अहिले नेपालको संविधानको धारा 136 के व्यवस्था गरेका छ भने त्यो प्रधान न्यायाधीशलाई बढी जिम्मेवारी तोकिया छ। प्रधान न्यायाधीशले सर्वोच्च अदालत मातहतका अदालत न्यायिक निकायहरू को न्याय प्रशासनलाई प्रभावकारी बनाउनु पर्ने मुख्य जिम्मेवारी हुन्छ। उच्च अदालतको मुख्य न्यायाधीशले आफ्नो प्रादेशिक क्षेत्रभित्रका अदालत र न्यायिक निकायलाई चाहिँ प्रभावकारी बनाउने जिम्मेवारी हुन्छ भनेर भन्नुको अर्थ के हो भन्दाखेरि त्यो आचरणका नियमहरू, त्यसको मर्यादाका नियमहरू, अदालतको गरिमा र प्रतिष्ठा नघटाउने किसिमको व्यवहार गराउने जिम्मेवारी चाहिँ त्यो न्यायिक नेतृत्वको हुन्छ, न्यायाधीशहरूको हुन्छ। न्यायाधीशहरूले आचरणका नियमहरूले के भनेको छ भन्दाखेरि कुनै पनि मुद्दासँग स्वार्थ भएका विषयहरूमा आतिथ्यता ग्रहण गर्नु हुँदैन। अहिले कतिपय सङ्घ संस्थाहरूले दोसल्ला उडाउने, सम्मान गर्ने, मुद्दा दायर गर्ने, आफ्नो पक्षमा फैसला होस् भनेर चाहिँ प्रभाव पाराउन आमन्त्रण गर्ने आदि इत्यादिका जुन भएको हुनाले त्यसलाई रोक्नको निम्ति आचरणका नियमहरू बनाइयो। न्यायाधीशले चाहिँ पदमा रहँदाखेरि सम्मान लिने, दोसल्ला उड्ने अथवा यस्तो किसिमको काम गर्दाखेरि के हुन्छ भने न्यायमा प्रभाव पर्छ भनेर आचरणका नियम बनाएको हुनाले कार्यकारिणीमा भाग लिने कुरा गरौँ अथवा अन्य निकायमा भाग लिने कुरा भन्ने कुरा त यो त पद अनुसारको न्यायपालिकाको स्वभाव र चरित्र अनुसार कसैको निम्ति पनि शोभनीय हुँदैन भन्ने यो अन्तर्राष्ट्रिय आचरणसँग सम्बन्धित न्यायाधीशका नियमहरूले स्थापित गरेको मान्यता हो। नेपालको सन्दर्भमा पनि यी आचरणका नियमहरू न्यायाधीशहरू स्वयंले जारी गरेका छन्। त्यसलाई पालना गर्ने र प्रधान न्यायाधीशको हकमा त्यस्तो किसिमको आचरण उल्लङ्घन गरेको छ भने संवैधानिक परिषदले पनि हेर्न सक्ने, संविधानमा त्यो व्यवस्थाहरू छ। अन्य न्यायाधीशहरूले गरेको छ भने न्याय परिषदले हेर्न सक्ने, अझ उच्च र जिल्ला अदालतका न्यायाधीशहरूले यस्तो किसिमको आचरणका नियम उल्लङ्घन गरेका छन् भने उनको चाहिँ कार्य सम्पादनमा मूल्याङ्कनकै आधार बनाउने भन्ने कुरा त हामीले कानुन तथा संविधान त स्वीकार गरिसकेका छौँ। तर त्यसलाई व्यवहारमा त्यस्तो किसिमको स्थिति छ भने म तपाईँलाई मेरो समयमा कुनै अमुक दोहोरी प्रतियोगितामा त्यहाँ निर्णय गर्नलाई न्यायाधीश आमन्त्रण गरेर छ कुनै जिल्लामा दोहोरी न्यायाधीश, त्यो बेलामा धेरै उजुरो आयो। म आफै त्यही बेलाको चाहिँ सचिव थिएँ, छानबिन गर्ने अधिकार थियो न्यायाधीशलाई। भन्यौँ कि तपाईँ चाहिँ त्यो किन जानुभयो भनेर सोद्धाखेरि अहिले सबै दलीय दृष्टिकोणबाट विभाजित भए, निष्पक्ष फैसला गर्ने काम चाहिँ न्यायाधीशले गर्छ भनेर जनताले नै माग गरेको हुनाले मेरो उपस्थिति भएको हो भनेर भन्नुभयो। अनि हामीले भन्यौँ न्यायाधीशको काम इजलासमा बसेर न्याय निरूपण गर्ने हो, दोहोरीमा जाने, सुन्दरी प्रतियोगितामा जाने, त्यसबाट चाहिँ निर्णायक भूमिका गर्ने काम न्यायाधीशको हुँदैन। न्यायमूर्ति भनेको संविधान र कानुन अन्तर्गतका विवादहरू जुन इजलासमा प्रस्तुत हुन्छन् त्यसमा चाहिँ निष्पक्ष भएर न्याय र कानुनका मान्य सिद्धान्त अनुसार निरूपण गर्नुपर्ने जवाब दिने जिम्मेवारी हुन्छ भन्ने कुराको आधारमा त्यो बेलाका केही तपाईँले दृष्टान्त हेर्नुभयो भने त्यो बुलेटिनमा पनि कति प्रकाशित छन्, त्यसलाई सार्वजनिकीकरण गरिया छ। त्यसरी न्यायाधीशले आफ्नो आचार संहिताको पालना गरेपछि मात्रै न्यायपालिका मान्छेको विश्वास हुन्छ, आस्था हुन्छ। किनभने त्यो न्यायपालिकाको नेतृत्वले तपाईँलाई एकपटक कस्तो घटना हुन गयो भने देशको प्रधान न्यायाधीशले कार्यकारिणी अधिकार प्रयोग गरेको चाहिँ त्यो बेलाको चाहिँ उप प्रधानमन्त्री सभाका मन्त्री सभाका व्यक्तिहरूसँग हात मिलाएको तस्विरहरू पनि बाहिर आउँदाखेरि चाहिँ त्यसलाई उचित मानिएन। यसरी कार्यकारिणीका प्रमुखसँग, कार्यकारिणीका महत्त्वपूर्ण व्यक्तिसँग देशको प्रधान न्यायाधीशले अङ्कमाल गरेर सार्वजनिक ठाउँमा गर्नु होइन, काने खुसी कुरा गर्नु यो चाहिँ उपयुक्त हुँदैन भनेर त्यो बेला पनि बडो धेरै टिप्पणी भएर सचेत गराइएको अवस्थाहरू हाम्रै मुलुकका पनि दृष्टान्तहरू छन्। त्यसैले के हुन्छ भन्दाखेरि न्यायाधीश भनेको त्यो चाहिँ एक किसिमको समाजभित्रकै व्यक्ति भए पनि ऊ अलिक कता कता सामान्य जीवनशैलीबाट अलिक फरक उसको हैसियतमा बस्नुपर्ने यो विश्वव्यापी मान्यता हो यो, किनभने उसको चाहिँ पदीय आचरण उसले निष्पक्ष, उसले एउटा न्यायाधीशले व्यक्ति व्यक्तिको मात्रै मुद्दा हेरेर निरूपण गर्दैन, उसले कार्यपालिका विरुद्धमा राष्ट्रपतिका विरुद्धमा, प्रधानमन्त्रीका विरुद्धमा, सरकारका विरुद्धमा, संसदका विरुद्धमा का मुद्दाहरू पनि एउटा सामान्य नागरिकले दिएका मुद्दाहरूको निरूपण निष्पक्ष रूपमा गर्नुपर्ने उनको संवैधानिक दायित्व हुन्छ। यो कारणले अदालतप्रतिको विश्वास, अदालतको विश्वास केमा अड्या हुन्छ भने जनताको आस्थामा अडेको हुन्छ। जनताको आस्थाले न्यायपालिका चल्ने हो। न्यायपालिकामा जनताको आस्था अभिवृद्धि भएन भनेदेखि न्यायपालिकालाई अन्य चाहिँ कुराले मात्रै त्यो न्यायपालिकालाई जीवन्त बनाउन सकिँदैन। त्यसरी तपाईँले सोध्नुभएको जुन प्रश्न हो, न्यायाधीशको चरित्र स्वभाव भनेकै त्यो आफैले आफैलाई नियन्त्रण गर्ने हो। संविधान कानुनले त एउटा आधार दिन्छ, तर न्यायाधीशले चाहिँ आफूले आफूलाई बाँध्न सकेन, आफूले आफूलाई आचरणमा बस्न सकेन, पक्षको निम्ति शङ्काको दृष्टिले हेर्ने, कतै यो चाहिँ प्रवृत्त भावनाले पो काम गरिरहेको छ कि भन्ने दृष्टिकोण भयो भने जनताको आस्था हुँदैन। त्यसैले अदालत भनेको चाहिँ त्यो न्यायको मन्दिर किन भनिया भन्दा त्यो जनताको आस्था हुन्छ, जनताको विश्वास हुन्छ। अहिले पनि यो संविधानको सर्वोच्चतालाई बचाउने, सबैलाई अन्याय पर्दा जाने ठाउँ त न्यायालय नै हो नि।
हो, समग्रमा भन्दा तपाईँले भने जस्तो नागरिकको आस्था र विश्वास चाहिँ केही वर्ष अघिदेखि अब डगमगाउन थालेको छ, अर्थात न्यायालय प्रतिको आस्था र विश्वास चाहिँ न्यायाधीशहरू अथवा प्रधान न्यायाधीशहरूले त्यो आफ्नो आचरण अनुसार व्यवहार देखाउन नसक्दाखेरि त्यो विश्वास गुम्न थालेको छ भनेर सारांशमा बुझाउनु। यसरी
पोखरी फोहोर भयो भने त्यो पोखरीको एउटा कुना मात्रै सफा हुँदैन। अहिले समाजमा विकृतिहरू बढे, विसङ्गतिहरू बढे, सदाचारको संस्कृतिमा क्षयीकरण भयो, राज्यको बफादारिता पछि चाहिँ बफादारितामै क्षयीकरण भइराख्या छ, भ्रष्टाचार बढ्या छ, अनुशासन भङ्ग भइराख्या छ, प्राकृतिक सम्पदाको अत्यधिक दोहन भइराख्या छ, जसरी पनि चाहिँ सत्ता र सम्पत्ति प्राप्त गर्नको लागि चाहे धनबाद होस् चाहे धनबाद होस् त्योसँग चाहिँ सहकार्य गर्नुपर्छ, त्यसको प्रभावमा काम गर्ने किसिमको संस्कारको विकास हुँदाखेरि एउटा क्षेत्र मात्रै शुद्ध हुन सक्दैन, हरेक क्षेत्रमा भ्रष्टीकरण भइरहेको सन्दर्भमा। त्यसैले न्यायपालिका पनि यही समाजको उपज हो, यो सबैको सुधार गर्ने महत्त्वपूर्ण जिम्मेवारी भनेको राजनीतिक क्षेत्रकै हो। जबसम्म राजनीतिको मुहान सफा हुँदैन, दलको नेतृत्व दिने व्यक्तिहरूमा, यो दलीय प्रतिस्पर्धा व्यवस्था हो, यो गणतन्त्रात्मक शासन हो, यसमा राजनीतिक दलका नेतृत्वहरूले सबै दलहरूले एउटै कित्तामा उभिएर हामी विधिको शासन, संविधानको सर्वोच्चता, शक्तिको पृथकीकरण, सन्तुलन र नियन्त्रण, न्यायिक स्वतन्त्रतालाई सम्मान गर्छौँ र न्यायाधीशको नियुक्तिमा पनि हामी त्यो अनुसरण गर्छौँ भने जबसम्म व्यवहारमा त्यसलाई रूपान्तरण गर्न सक्दैनौँ तबसम्म त्यो विकृतिहरू हरेक क्षेत्रमा हुन्छन्।
कार्यक्रम बदलिदो नेपालमा आज हामी सर्वोच्च अदालतमा अहिलेको विवादको विषयमा केन्द्रित रहेर न्याय परिषदमा यसअघि सचिव समेत रहनुभएका कानूनविद काशीराज दाहालसँग कुरा गरिरहेका छौं। उहाँसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रश्न विचार, उज्यालो रेडियो नेटवर्क।
कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई फेरि स्वागत छ। आज हामी न्याय परिषदका पूर्व सचिव एवं कानूनविद काशीराज दाहालसँग कुरा गरिरहेका छौं। काशीराज दाहालज्यू, तपाईँलाई फेरि पनि उज्यालोमा स्वागत छ। अब चाहिँ तत्काल अहिलेको विवाद कसरी अन्त्य गर्ने र दीर्घकालीन रूपमा यस्तो अवस्था आउन नदिनको लागि के गर्ने, त्यसमा केन्द्रित रहेर हामी टुङ्ग्याउँछौ। सबैभन्दा पहिले तत्काल अहिले न्यायालयमा आएको यो अवस्था कसरी सुधार गर्ने, प्रधान न्यायाधीशले के गर्ने र अहिले इजलास बहिष्कार गरेर बस्नुभएका न्यायाधीशहरू र आन्दोलनमा उत्रिएका वकिलहरू तीन पक्षले के गर्ने, सबैभन्दा पहिले चाहिँ तत्कालको समाधान के होला?
मुख्य कुरो हरेक क्षेत्रलाई सुधार गर्ने मुख्य जिम्मेवारी राजनीतिक शक्तिहरूको हो। राजनीतिक शक्तिहरूले नै यस सम्बन्धमा गम्भीर हुनुपर्छ, नम्बर एक। दोस्रो कुरो, अहिलेको समस्या जुन तपाईँले राख्नुभयो यसको लागि संविधानको धारा 136 प्रधान न्यायाधीशको जिम्मेवारी तोक्या छ। न्याय प्रशासनलाई प्रभावकारी बनाउने, सेवाग्राहीले, न्यायका सेवाग्राहीले सहज रूपमा न्याय प्राप्त गर्ने वातावरण सिर्जना गर्ने मुख्य जिम्मेवारी देशको प्रधान न्यायाधीशलाई हुन्छ भनेर संविधान निर्माताहरूले प्रधान न्यायाधीशको जिम्मा राखेको हुनाले प्रधान न्यायाधीश स्वयंले के गर्नुपर्छ भन्दा कानुन व्यवसायी बारको विश्वास लिनु पर्यो। मैले अघि भने पाकिस्तानमा जस्टिस चौधरी प्रधान न्यायाधीशबाट शासकले उहाँलाई चाहिँ निलम्बन गरेर बर्खास्त गर्दा सारा कानुन व्यवसायहरू जस्टिस चौधरीले गरेको जुन किसिमको निर्णयहरू थियो, काम कारवाही थियो, त्यो विधिको सम्मत विधिको शासन सम्मत भएको हुनाले सारा कानुन व्यवसायले सडक आन्दोलन गरेर जनताहरू आन्दोलित भएर उहाँलाई बाध्य भएर पछि पुनर्स्थापना गर्नु पर्यो। जसले उहाँलाई फेरि प्रधान न्यायाधीशमा नियुक्ति गरे पछाडिका प्रधानमन्त्रीले तिनै प्रधानमन्त्रीको विरुद्धमा ती नियुक्ति भएका प्रधान न्यायाधीशले आदेश जारी गरेर यिनलाई चाहिँ भ्रष्टाचारमा कारवाही गर्नु भनेर आदेश दिन पनि नगरेको कारणले अदालतको अवहेलनामा समेत सजाय गरेको हामी पाकिस्तानकै 2009-10 हामी दृष्टान्तहरू चाहिँ सनको देख्छौँ।
तत्काल अहिलेको हाम्रो यहाँको अवस्था हेर्दा प्रधान न्यायाधीशलाई राजीनामा दिनुपर्छ भनिरहनु भएको छ कानून व्यवसायहरू र न्यायाधीशहरूले पनि, तर प्रधान न्यायाधीश तत्काल राजीनामा दिने पक्षमा हुनुहुन्न। संसदबाट महाभियोग लगाएर हटाउन सक्ने अवस्था पनि तत्काल देखिँदैन किनकि प्रमुख विपक्षी दलले त्यसमा साथ दिने अवस्था छैन। कसरी होला त यो अवस्थामा?
प्रधान न्यायाधीशको पद भनेको त आस्थामा अडेको हो, विश्वासमा अडेको हो। न्यायपालिका भनेकै आस्था र विश्वासमा अड्ने हो। त्यसैले आफ्ना सहयोगी माननीय न्यायाधीशहरूको विश्वास प्रधान न्यायाधीशले लिनुपर्छ। त्यो विश्वासै नभएको आफ्ना कलिगहरू, आफ्ना समकालीनहरू, आफ्नै इलासमा बसेर निर्णय गर्नेहरूले किन शङ्का उपशङ्का गर्ने परिस्थिति भयो भन्ने कुरा प्रधान न्यायाधीश आफैले सो मूल्याङ्कन गर्नुपर्छ। एक कानुन व्यवसायीले अप्ठ्यारो पर्दा, न्यायपालिकालाई अप्ठ्यारो पर्दाखेरि कहाँ थाप्ने कानुन व्यवसायहरू किन चाहिँ अहिले चाहिँ विरोधमा उत्रिनु पर्यो भन्ने कुरा चाहिँ प्रधान न्यायाधीश स्वयंले समीक्षा गर्नुपर्दछ। त्यसैले सबैभन्दा ठुलो जिम्मेवारी के भन्दाखेरि आफूभित्र केही गल्ती, केही त्रुटि, केही समस्याको कारणले यदि चाहिँ यो सिर्जना भइराखेको छ भन्ने कुरा स्थिति हो भने त्यो समय त्यो पद संस्थागत पद हो, जनताको आस्थाको धरोहरको रूपमा रहने पद हो, त्यो व्यक्तिले व्यक्ति त्यसमा बाउन हुन्छ। त्यो कुरो प्रधान न्यायाधीश जोसुकै होस् बुझेर आफूले चाहिँ काम गर्नुपर्छ। नम्बर एक, यो किनभने आफैले आफैलाई चाहिँ सो मूल्याङ्कन गर्नुपर्छ। मेरो कारणले मेरा सहयोगी मान्य न्यायाधीशहरूले निकास खोजिरहनु भएको छ, मै समस्याको कारण हुँ, बारले मै समस्याको कारण हुँ भनिराखेको छ भन्यो भने त्यो बेला निकास के गर्ने भन्ने कुरा त संविधानले त्यहाँ भनिसकेकै छ। प्रधान न्यायाधीशले राजीनामा दिएपछि पदमुक्त हुनसक्छ, महाभियोगबाट पदमुक्त हुनसक्दछ भनेर पदमुक्तको संविधान निर्माताले जुन आधार राखेका छन् त्यसैले सबैभन्दा महत्त्वपूर्ण चाहिँ पहिले निर्णय गर्ने अधिकार प्रधान न्यायाधीश स्वयंको हो कि उहाँले विश्वास सिर्जना गर्न सक्नु पर्यो। जति पनि मप्रतिका आरोपहरू बेन्च गठनका सम्बन्धमा होस् अथवा नियुक्तिमा भागभण्ड खोजेका विषयमा हुन् अथवा कुनै अमुक मुद्दामा मैले गरेका निर्णयका प्रश्नमा हुन् भन्ने कुरालाई उहाँले चाहिँ जस्टिफाई गर्न सक्नु पर्यो। होइन सबैले म प्रति यस्ता प्रश्न उठाएछन् भने यो न्यायपालिका त आस्थाको धरोहर हो, यो धरोहर मैले चाहिँ यसलाई चाहिँ क्षयीकरण हुन दिनु हुँदैन, अझ बढी क्षति हुन दिनु हुँदैन भन्ने कुरा पहिलो उहाँले नै मूल्याङ्कन गरेर त्यसलाई निर्णय गर्ने अधिकार प्रधान न्यायाधीश स्वयंकैमा हुन्छ। जुनसुकै मुलुकको लोकतान्त्रिक व्यवस्थामा पनि यो पहिलो निकासको लागि प्रधान न्यायाधीश आफैले सोच्ने हो। विश्वास मैले किन गुमाएँ, यो जनआस्थामा अडेको संस्था हो भन्ने कुराको सोच्नुपर्छ। नम्बर एक, यदि यो समस्या रहिराख्ने भयो, इलासमा अन्य सहयोगी मान्य न्यायाधीशहरू नबस्ने, बार इलासमा उपस्थिति नहुने, न्यायका उपभोक्ताहरूले चाहिँ मुद्दाको सुनवाई नभएको कारणले आफ्नो अधिकारबाट वञ्चित हुने अवस्था यो भइरह्यो निरन्तर गइरह्यो लामो समयसम्म भने यो स्वस्थको अभ्यास हुँदैन। न्याय पाउने नागरिकको नैसर्गिक अधिकार हो, शीघ्र न्याय, सुलभ न्याय, गुणस्तरीय न्याय। त्यसैले यो संविधानको शपथको विरुद्ध हुने हुनाले राजनीतिक शक्तिहरूले एकै कित्तामा उभिएर यो विकृति विसङ्गति यो कारणले चाहिँ न्यायपालिकाभित्र प्रवेश गरेको हुनाले यसलाई चाँडोभन्दा चाँडो निकास दिनुपर्छ। राजनीति भनेको निकास दिने कुरालाई राजनीति भन्छन्, निकास नदिनेलाई अराजनीति भन्छन्। त्यसैले हामीले राजनीतिक क्षेत्रबाट संविधानको व्यवस्था बमोजिम अर्को विकल्प हो त्यो। अर्को विकल्प के हो भन्दा यदि प्रधान न्यायाधीश स्वयंले यसलाई विश्वासमा लिएर अगाडि बढ्न सक्ने वातावरण भएन भने प्रधान न्यायाधीश आफैले त्यसलाई चाहिँ मार्ग प्रशस्त गरिदिनुपर्छ। एउटा बाटो भयो त्यो भयो। होइन त्यसले विकृति सिर्जना गराइराख्यो, अदालत गतिरोधमा गइराख्यो, यसले जनताको आस्था धुमिन बनाइराख्यो, यसले भोलि लोकतान्त्रिक अवस्थालाई चाहिँ अवरोध सिर्जना गर्छ, संविधानको सर्वोच्चताप्रति विधिको शासनप्रति भन्ने प्रश्न चाहिँ उब्जिरह्यो भनेदेखि चाहिँ राज्यले सरकारले राजनीतिक दलहरूले एउटै कित्तामा उभिएर लोकतन्त्रको पक्षमा विधिको शासनको पक्षमा स्वतन्त्र न्यायपालिकाको पक्षमा जनताको आस्थाको धरहरको रूपमा त्यसलाई रक्षा गर्ने प्रयोजनको निम्ति त्यो कित्ता काट गरेर होइन सबै यो इस्युमा एक ठाउँमा बसेर संविधान बमोजिमको निकास खोज्न ढिला गर्नु हुँदैन। त्यसैले दुईवटा विकल्प छ, एउटा प्रधान न्यायाधीश स्वयंले स्वमूल्याङ्कन गर्ने, आफ्ना सहयोगी आफ्नो चाहिँ अदालतको सहयोगको रूपमा रहेको बार सहयोगी मान्य न्यायाधीशहरूले किन यो प्रश्नहरू उठाइराखेको छन् भन्ने कुराको कि उहाँले जस्टिफाई गर्नुपर्छ। यदि उहाँप्रतिको अविश्वास विभिन्न कारणले सिर्जना वस्तुगत रूपमा भइराखेको छ भने त्यसलाई निकास दिनुपर्ने पहिलो दायित्व जिम्मेवारी संविधानको धारा 136 बमोजिम पनि उहाँको मुख्य जिम्मेवारी हो, यो कुरा उहाँले हेका राख्नुपर्छ। दोस्रो कुरो भनेको चाहिँ राजनीतिले निकास दिनुपर्छ, यो यतिकै गतिरोध राखिरहँदाखेरि चाहिँ जनताको नैसर्गिक अधिकार कुण्ठित हुने हुनाले राजनीतिक दल विशेष को हार्ने को जित्ने प्रश्न होइन, यो संविधान हार्छ, लोकतन्त्र हार्छ, विधिको शासन हार्छ, जनताको आस्था रहेन भने संविधान अगाडि जान सक्दैन। यो कारणले राजनीतिक दलका नेतृत्वहरूले एक ठाउँमा बसेर यसको निकासको निम्ति संविधानले जुन मार्ग उल्लेख गरेका छ त्यो मार्ग अवलम्बन गर्नतर्फ जानुपर्छ। अहिलेको संवैधानिक विकल्प भनेको यो दुईटा मात्रै हो।
एकदम प्रष्ट पार्नुभयो काशीराज दाहालज्यू, तपाईँले प्रष्ट भन्नुभयो कि अहिलेको न्यायालयभित्र देखिएको यो अवस्था अन्त्य गर्नको लागि तत्काल भनेको कि प्रधान न्यायाधीशले स्वमूल्याङ्कन गरेर बाटो छोड्नुपर्छ, उहाँले बाटो छोड्नु भएन भने राजनीतिक दलहरू एकजुट भएर अझ प्रष्ट भाषाभन्दा महाभियोगको बाटोमा जानुपर्छ भनेर तपाईँले दुईटा विकल्प प्रस्तुत गर्नुभयो। तर अहिलेको अवस्था हेर्दा प्रधान न्यायाधीशले राजीनामा पनि नदिने र तपाईँले अघि भने जस्तो दलहरू एकजुट भएर महाभियोगमा जाने अवस्था पनि देखिँदैन, ढिलो चाँडो न्यायालयको यो अवस्थामा सुधार आउला, एउटा कुनै बाटो चाहिँ लाग्ला र यो अवस्था सुध्रेला भनेर आशा गरौं। अब अन्त्यमा चाहिँ अहिलेको अवस्था न्यायालयभित्र दोहोरिन नदिनको लागि, भविष्यमा यस्तो अवस्था आउन नदिनको लागि के गर्नुपर्छ, तपाईँको सुझाव के छ?
न्यायपालिकामा सुधार गर्नको निम्ति तीन चारवटा कुराहरू गर्न ढिलाइ गर्नु हुँदैन भन्ने मलाई लाग्छ। नम्बर एक, न्याय परिषदको संरचनामा जुन राजनीतिक प्रभावबाट नियुक्त हुन सक्ने किसिमको जुन संरचनाहरू छन् त्यसलाई बदल्नुपर्छ। नम्बर एक, संवैधानिक परिषदमा प्रधान न्यायाधीश बस्दाखेरि त्यसले सिर्जना गर्ने समस्याहरूको अनुभव गरिरहेको सन्दर्भमा त्यो प्रधान न्यायाधीश सिफारिस गर्ने अङ्गमा बस्नु उपयुक्त हुँदैन, शक्ति पृथ्वीकरणको सिद्धान्त बमोजिम पनि भन्ने कुरालाई हेक्का राखेर त्यसमा सुधार हुनुपर्छ। तेस्रो, संसदीय सुनवाईको जुन औपचारिकतामा मात्रै निर्वाह गर्ने जुन अहिलेको व्यवस्था छ यो उपयुक्त भएन, कि यसलाई प्रभावकारी बनाउने किसिमको केही कुराहरूमा बदल्नुपर्छ, होइन भने यो व्यवस्था राखेर बेकारमा चाहिँ सार्वजनिक रूपमा नङ्ग्याउने अनि उनै व्यक्तिहरूबाट फेरि न्यायमूर्तिको रूपमा सिफारिस गर्ने यो पद्धतिले यो स्वस्थकर होइन, यसमा सुधार हुनुपर्छ। अर्को कुरो भनेको यो खास गरिकन महाभियोगबाट पदमुक्त हुँदैमा समाप्त गर्नु हुँदैन, यदि कुनै संवैधानिक पदाधिकारीले अकुत सम्पत्ति कमायो, भ्रष्टाचार जन्य कार्य गरेको छ भने त्यो पदमुक्त भएपछि, चाहे राजीनामाबाट पदमुक्त भएको होस्, चाहे महाभियोगको कारणबाट पदमुक्त भएको होस्, चाहे उच्च अदालत र जिल्ला अदालतमा न्याय परिषदकै निर्णयबाट चाहिँ पदमुक्त भएको होस्, यदि भ्रष्टाचार जन्य कार्य गरेको छ भने कारवाही गर्ने पद्धतिको हामीले विकास गरिनौँ, खराब काम गर्नेलाई पदमुक्त गर्दैमा त्यसलाई चाहिँ छुट दिउँ भने पनि त्यो अपराधीकरण बढ्छ, होइन? त्यही कारण यसमा पनि हामीले अहिलेसम्म त्यसतर्फ होइन केही सुधारको निम्ति हामीले अकुत सम्पत्ति कमाछ, भ्रष्टाचार गरेका छ, न्यायपालिकालाई दूषित बनाछ, न्यायलाई विचरण गरेका छ, बिचौलियाको प्रभावमा काम गरेका छ भने वस्तुगत रूपमा देखिया छन्, प्रमाण छन् भन्ने आधार छन् भने त्यस्तोमा अधिकारप्राप्त अधिकारीले, अधिकारप्राप्त संस्थाहरूले कारवाही गर्न सक्रियता देखाउनुपर्छ। यो भयो भने मान्छेमा डर भए पनि हुन्छ। न्यायपालिकाको निर्भीकता निष्पक्षता भनेको ऊ न्याय गर्न चाहिँ सक्षम हुनु, स्वतन्त्र हुनु भन्ने अर्थ हो, उसलाई जुनसुकै किसिमको कार्य गर्न छुट, अपराध गर्न छुट, भ्रष्टाचार गर्न छुट भन्ने अर्थ होइन। उसका आचरणका नियमहरू छन्, उसका संविधान र कानुनका दायित्वहरू उसले बोध गर्नुपर्छ, ऊ जहिले पनि जनताप्रति अन्तिम जवाबदेही हुनुपर्छ, संविधान कानुनप्रति जवाबदेही र जिम्मेवार हुनुपर्छ, उत्तरदायी हुनुपर्छ, त्यो त्यसबाट पनि म स्वतन्त्र हुँ भन्ने कुराको मनमा त्यो किसिमको राखेर काम गर्ने छुट कुनै पनि विधिको शासन भएको मुलुकमा हुँदैन। त्यसैले मैले सुधारको भूदागत रूपमा कुरा गर्दा न्याय परिषदको संरचनामा फेरबदल गर्ने, संवैधानिक परिषद र प्रधान न्यायाधीशको रहने व्यवस्थालाई अन्त्य गर्ने, संसदीय सुनवाईको अहिलेको औपचारिक मात्रै ढाँचामा रहेको कुरालाई पुनरावलोकन गर्ने र महाभियोगबाट अथवा कुनै कारवाहीबाट कुनै अवस्थाबाट बहिर्गमन भएको पदाधिकारीले भ्रष्टाचारजन्य कार्य गरेर अकुश सम्पत्ति कमाएको अवस्था छ भने त्यसलाई कारवाहीको दायरामा ल्याउने यो काम गर्नुपर्छ। राजनीतिक दलहरूले, नेतृत्वहरूले आफ्नो मान्छे नै आफ्नो पार्टीको, आफ्नो साँठगाँठको, बिचौलियाको प्रभावमा परेर न्यायाधीशहरू नियुक्ति गर्ने कुरामा होडबाजी गर्नु हुँदैन। यस्तो अस्वस्थ कुराहरूलाई सबैले रोक्नलाई राजनीतिक नेतृत्व सहमत हुनुपर्छ। राजनीतिक नेतृत्वले न्यायपालिका राम्रो भएन भने लोकतन्त्र अगाडि बढ्दैन। अन्तिममा जाने आश्रय स्थल भनेको न्यायपालिकै हो। त्यहाँ विवेक पूर्ण गर्न सक्ने, न्याय निरूपण गर्न सक्ने, निष्पक्ष हुन सक्ने व्यक्तिहरूको चयन गर्नुपर्छ भन्ने कुरामा साझा सहमति गरेर दलहरू यो विषयमा एउटै कित्तामा उभिनुपर्छ। त्यस्तो व्यक्तिलाई नियुक्ति गर्नको लागि निश्चित प्रक्रियाहरू अप्नाएर नियुक्ति गर्ने प्रक्रियामा जानुपर्छ। यो बार्गेनिङ गरेर, यो चाहिँ भागभन्डा गरेर नियुक्ति गर्दाखेरि अहिलेको जस्तो अवस्था सिर्जना हुन्छ। यसको अन्त्य गर्न राजनीतिक शक्तिहरू एक ठाउँमा उभिएर हामी चाहिँ सुशासनको निम्ति, संविधानको सर्वोच्चताको निम्ति, लोकतन्त्रलाई गतिशील बनाउनको निम्ति न्यायपालिकामा गर्ने नियुक्तिहरूलाई आग्रह पूर्वाग्रहमा नगर्ने किसिमको उहाँहरूको दृढ इच्छा शक्ति सहितको संकल्प त्यो व्यवहारमा रूपान्तरित भएको अनुभूति आम नागरिकले गर्न सक्नुपर्छ। यति कुरामा सुधार हुन सक्यो भने मलाई लाग्छ न्यायपालिकामा हाम्रा अग्रजहरूले कठिन अवस्थामा पनि, विषम परिस्थितिमा पनि जुन किसिमबाट त्यसको गरिमा, त्यसको अस्मिता बचाएर राख्नु भएको थियो, अन्य मुलुकको, हाम्रै मुलुकमा पनि त्यो हामीले क्षयीकरण दिनु हुँदैन, त्योभन्दा खस्किन दिनु हुँदैन। अहिलेको विकृति विकृतिलाई अन्त्य गर्नुपर्छ र अब बेला बेलामा न्यायपालिकामा के विकृति विसङ्गति छन्, सर्वोच्च अदालत स्वयंले पूर्ण बैठकबाट न्यायाधीशहरूकै अध्यक्षतामा कमिटीहरू गठेर सुझाव पनि दिइराखेको सन्दर्भहरू छन्। एउटा राज्यकै तहबाट उच्च स्तरको आयोग, न्यायिक आयोग गठन गरेर त्यसबाट पनि हामीहरू भ्रष्टाचारका विषयहरू, अनियमितताका विषयहरू, कानुनमा गर्नुपर्ने सुधार, संविधानमा गर्नुपर्ने सुधार आदि इत्यादि केही छन् भने उच्च स्तरीय एउटा चाहिँ आयोग गठन गरेर पनि त्यो भोलिको दिनमा त्यो आयोगको प्रतिवेदनलाई कार्यान्वयन गर्ने गरी राजनीतिक शक्तिहरूले पनि यसतर्फ पनि केही काम गर्ने बेला आइसकेका हो कि जस्तो मलाई लाग्दछ। हामीले कानुनमा भएका कमी कमजोरी अहिले पनि हेर्नुभयो भने सानातिना विवादहरू, जनताका करिब 40-45 हजार मुद्दाहरू चाहिँ सर्वोच्च अदालतमा बसिरहेका छन्। कार्यबोझ बढ्या छ, सार्वजनिक सरकारका नाममा र शक्तिशाली व्यक्तिहरूको लामो धेरै समय लाएर बस पैरवी गर्ने कारण आदि इत्यादिको कुराले समय बढी चाहिँ न्यायपालिकाको त्यसमा खर्च भइराखेका हुनाले हामीले कतिपय मुद्दा मामिलालाई शीघ्र न्याय गर्ने, सुलभ न्याय दिने, जनताको न्यायमा पहुँच बढाउने किसिमले पनि अझ के किसिमको चाहिँ विवाद समाधानका व्यवस्थाहरू गर्नुपर्छ भन्ने सम्बन्धमा पनि हामीले सोच्नुपर्छ। जनताले न्यायको अनुभूति गर्न पाएन, न्यायमा उनको सहज पहुँच हुन सकेन भने दिगो विकास हुन सक्दैन, दिगो शान्ति कायम हुन सक्दैन। त्यसैले यो संविधानलाई संस्थागत गर्न, गतिशीलता प्रदान गर्न, जीवन्त बनाउन पनि यसतर्फ पनि राजनीतिक शक्तिहरूले सोच्ने बेला आइसकेका छ। ढिलो गर्नु हुँदैन भन्ने मलाई लाग्छ।
उहाँ हुनुहुन्थ्यो न्याय परिषदका पूर्व सचिव एवं कानूनविद काशीराज दाहाल। आज हामीले सर्वोच्च अदालतभित्रको विवाद र न्यायालयलाई स्वतन्त्र र तटस्थ बनाउने उपायको विषयमा केन्द्रित रहेर कुरा गर्यौं। आजको कार्यक्रमबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै म मिलन तिमिल सिन्हा बिदा हुन्छु। नमस्कार।